الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله صلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله رسالة زيادة درود والسلام پیج نمبر 6 فرمان مصطفی صلی اللہ تعالی علیہ وآلہ وسلم جس نے یہ کہا اللہم صلی علی محمد وانزل المقعد المقرب عندك يوم القیامة اس کے لیے میری شفاعت واجب ہو گئی.
صلو علی الحبیب.
میرا نام شافیہ تاریہ ہے, میں اسلام آباد سے بات کر رہی ہوں. میرا میرے اہل سنت کی بارگاہ میں سوال ہے کہ آپ کو نیکی کی دعوت دینے میں کتنی مشکلات کا سامنا کرنا پڑا, جواب ارشاد فرما دیجیے.
سرور کائنات صلی اللہ تعالی علیہ وسلم کو جو مشکلات درپیش ہوئی نیکی کی دعوت میں, اب وہ تو ساری میرے آقا صلی اللہ تعالی علیہ وسلم کی کمائی ہے. ہم بس کھا بھی نہیں پا رہے, سچی بات یہ, ہمیں کیا مشکلات ہیں. ہم کو تو لوگوں نے گجرے ڈالے, پھول اڑائے, اور بڑا مطلب بھگا دعوتیں, یہ وہ اپنے کو تو یہ ملی تھوڑا بہت. اب یہ کہ 20-20 ہو تو اب اسی کا تذکرہ ہو, نہیں اتنی مطلب ہے کہ لوگوں نے جیسے علازت رحمت اللہ تعالی لے کے وہ خطوط کچھ نکلے جس میں کچھ گالیاں تھیں, اعلی حضرت رحمت اللہ علیہ کے جو عقیدت مند تھے وہ بکھرے کہ ہم ان پر کیس کریں گے. تو آپ نے فرمایا کہ جو مجھے شیخ الاسلام والمسلمین اور اسی طرح القاب دیتے ہیں, تعریفیں کرتے ہیں, پہلے ان میں جاگیریں تقسیم کر دو, ان پر کیس کر دینا. تعریف کرنے والوں کی تعداد زیادہ اور مشکلات ڈالنے والوں کی تعداد کم. ظاہر مشکلات تو کچھ نہ پیش آئی, لیکن یہ جتنی لوگوں نے تعریفیں کی, جتنے لوگوں نے مطلب کہ سراہا اور عزت دی, اس کے مقابلے میں وہ مشکلات مجھے جو پیش آئیں وہ نہ ہونے کے برابر ہے. یہ کہہ سکتے ہیں کہ گھر میں سے کوئی مشکلات پیش نہیں آئی, ورنہ آج کل گھر میں مشکلات پیش آتی ہیں. الحمدللہ میرے گھر میں یہ کہہ سکتے ہیں کہ تعاون رہا. میری بہن مجھے کھانا پکا کے دیتی تھی اور میں چلا جاتا تھا کسی نہ کسی علاقے میں اسلام بھائیوں کو لے کر. یہ میرے ساتھ کوئی ایسی خاص مشکلات پیش نہیں آئی.
یہ بتائیں کہ آپ نے جب شروع کیا یہ دین کا کام, نیکی کی دعوت, تو کیا آپ کے پاس پہلے سے ہی فنڈ موجود تھا, گاڑیاں تھیں, تو کیسے مطلب آپ کو یہ سب چیزیں کیسے ہوتی تھی, آپ سفر کیسے کرتے تھے؟
شروع میں تو ظاہر ہے کہ کچھ بھی نہیں ہوتا تھا, ہم بس میں یا ویگن میں چلے جاتے تھے. ویگن میں کوئی سیٹ وغیرہ کو تھوڑی دیتا تھا.
آپ نے کھڑے ہو کے ویگن میں سفر کیا ہے جو پبلک ٹرانسپورٹ ہوتی ہے؟
100 مرتبہ کیا ہوگا.
اللہ,
ایک مرتبہ تو الحمدللہ مطلب یہ کہ سب کیا. نہ اس وقت کوئی ذرا ایسا ذہن بھی نہیں تھا کہ اپنے وہ آئیے حضرت کر کے کار کا دروازہ کھول کے بٹائے گا. مجھے آپ کے والد کے ماموزاد بھائی
امان بھائی,
حاجی امان,
حاجی امان,
حاجی امان میرے ساتھ ساتھ ہوتے تھے شروع میں. تو وہ مجھے کہتے تھے کہ ایک وقت آئے گا کہ لوگ تیرے لیے لڑیں گے.
اللہ,
میری گاڑی میں بیٹھو, بولے گا میری گاڑی میں بیٹھو. تو میں ہنس کے ٹال دیتا تھا کہ پوچھتا ہی نہیں ہے, بولا گاڑیوں کی لین لگے گی. تو یار یہ اس کی بات
پوری ہو گئی.
کیسی پوری ہوئی؟
ماشاءاللہ. اللہ پاک آپ کی عزت میں اور برکت دے. میں اپنی زندگی کا شاید بہت ساروں کے لیے نئی بات ہوگی, امیر علیہ سنت کو بھی شاید پہلی بار میں اس طرح بتاؤں گا. یہ مجھے اچھی طرح یاد ہے, حالانکہ میری عمر چھوٹی تھی اور اس وقت دعوت اسلامی کو کچھ سال بھی ہو چکے تھے. تو ٹاور سے ہم غالباً کیماڑی جا رہے تھے, تو بس کے اندر ہم 6-7 لوگ تھے. تو اس زمانے میں تو الیاس صاحب لوگ کہتے تھے نا, تو امیر کی اصطلاح ہوتی تھی. تو 6-7 تھے تو سب سیٹوں پہ بیٹھایا امیر علیہ سنت نے, اور خود کھڑے ہو گئے بس کے اندر. تو کسی نے کہا کہ حضرت آپ تو بیٹھے, تو آپ نے فرمایا کہ امیر کا کام تو خدمت کرنا ہوتا. کہا چلے ٹھیک ہے پھر صحیح. مطلب اس کے بعد آفر بھی نہیں کی, یعنی سارے قافلے والے جو دورے والے تھے وہ سیٹ پر بیٹھے رہے, اور امیر علیہ سنت جو ہے وہ ڈنڈا پکڑ کے. بات شرم آتی ہے کہ اس زمانے میں اللہ پاک.
آپ تھے اس میں؟
ہاں میں تھا اس میں.
آپ نہیں کھڑے ہوئے؟
میں چھوٹا سا تھا نا, مجھے کسی نے
واقعہ یاد رہے
گیا. تو मैं ये इसलिए बता रहा हूँ कि आई विटनेस है हम कि ये बातें नहीं का, आपको वाकई बहुत सारे नाजरीन को तो यकीन नहीं आ रहा होगा कि अमीर अहले सुन्नत ने इस तरह पब्लिक ट्रांसपोर्ट में खड़े होकर जिसको आप कहें सफर किया। हुजूर आपने एक अजीब आपका मैंने एक और मामूल भी देखा कि वो जो खुली सुजुकी होती है, जो लोडिंग सुजुकी होती है, आपका उसमें भी बहुत सफर हुआ, बल्कि मैंने देखा आप उसमें रगबत करते थे क्योंकि शायद उसमें आप कुछ इस्लामी भाई साथ बैठ जाते थे। यानी नाजरीन जिसमें सामान डाला जाता है सुजुकी में, डाला जिसको कहते हैं, उसमें पीछे वाली जगह पर जहां सामान डाला जाता है, अमीर अहले सुन्नत चंद रुफका के साथ कभी चादर बिछा ली और उस पर बैठ कर जनाब वो सफर हो रहा है, तो ये भी कई बार हुआ हुजूर आपका?
क्या बहुत मतलब अल्हम्दुलिल्लाह। ट्रेन में भी ये होता था कि हम लोग बोगी, फिर जब काम बढ़ा तो मैं सबको सीटों पर बिठाता था, अगर मुझे सीट पर जगह मिली तो ठीक, वरना मैं नीचे इनके कदमों में बैठता था।
अल्लाह अल्लाह,
इस तरह भी होता था। फिर वापसी जब हम सफर करके आ जाते थे तो एक एक के पास जाता था, उनके पांव पकड़ पकड़ के तो माफी मांगता,
माफी मांगने वाला मामला, बिल्कुल
मैं आपकी खिदमत नहीं कर सका, इसमें बाद इस टाइम रो पड़ते थे।
अल्लाह,
तो इस तरह अल्हम्दुलिल्लाह दिलों के दरवाजे खुलते रहे और मुझे दाखिला मिलता रहा अल्लाह की रहमत से।
इसी तरह
देखो ये इस तरह अब आप लोगों तो सबको पक्की पकाई मिल रही है,
बिल्कुल ऐसा।
आप खाने वाले बने, हजमा आपका मजबूत रहा तो बहुत काम कर सकते हैं, लेकिन शुरू में जो पकाने वाला होता ना, बस वो उसी का काम होता है।
अल्लाह पाक,
तो अल्लाह ने ये सब मुझे सुझाया अपनी रहमत से कि इस तरह मतलब मैं अल्हम्दुलिल्लाह ईसाई भाइयों के दिलों में उतरता रहा, इनकी मोहब्बतें मुझे मिलती रही और ये इस तरह काम जो है मेरे पास जल्दी 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 मेरे पास गैदरिंग होनी शुरू हुई अल्लाह की रहमत से।
ये काफिले वालों को तहज्जुद के वक्त या फजर के वक्त पैर दबा के क्यों उठाया जाता था?
अब वो असल मुझे ये अंदाज अच्छा नहीं लगता था, उठ करके बाजू हिलाकर करते ना, तो मैंने ये तरीका निकाला,
अल्लाह
पांव दबाओ तो ये खुद इसकी आंख खुल जाइए। तो मैं जब पांव दबाता था ना तो एकदम हड़बड़ा के बाजू का तो सीधे खड़े हो जाते थे,
ये
मेहनत कम पड़ती थी, वरना दूसरा पांव दबाएगा तो बोलेगा थोड़ा यहां भी दबा दो।
मुझे भी अच्छी तरह याद है और अमीर अहले सुन्नत से भी एक दो बार वो वाकया सुना है कि खाने के लिए तो क्या क्या बाजू का सूरत हाल होती थी, बल्कि मैं आपको अपनी जिसको कहते ना कि सेल्फ एक्सपीरियंस है कि हजरत के घर से खाना आता था और हम इनके टिफिन से ही खाना खाते थे। हजरत ये क्या था आपका कि आपका खाना साथ ही होता था, आप दर्श देने भी जा रहे हैं, बयान करने जा रहे हैं, बल्कि खाना घर से लाते थे, बयान और दर्श करने वालों को तो लोग खिलाते हैं।
वो हमसे लोग टाइम जैसे बाद में लेना शुरू किया, पहले तो खुद हम लोग टाइम लेते थे, हम आने दोगे, हम आपकी मस्जिद में बयान करना चाहते हैं,
अल्लाह
इस तरह हम तरकीबें बनाते थे। जाहिर है कि अब वो इनकी मेहरबानी ये हमको आने दे मस्जिद में, फिर भी कभी कभी जैसे आप ले गए और दूसरा अपसेट है, ऐसा भी हुआ कि हमको बोल दिया कि भाई हमारे मौलाना हमको सब सिखा देते हैं, आपकी जरूरत नहीं है।
अल्लाह अकबर,
तो इस तरह भी हुआ है। और बस स्टॉप तक बाजू का कोई छोड़ने भी नहीं आता था, हम पूछ के बस स्टॉप तक पहुंचते थे, वापस आते सदर तक बस मिलती, कराची तो बहुत बड़ा शहर है, सदर तक बस मिलती है, 5-6 किलोमीटर हम पैदल मार्च
सदर से
चलते भी आते थे, कुत्ते भोंकते होते बाजू का। तो इस तरह अल्हम्दुलिल्लाह ये के सफर करते रहे, जवानी भी थी, हौसला भी था, हिम्मत भी थी, उस वक्त वो दहशतगर्दियां और ये खतरात भी नहीं थे, अमन था।
अर्ज ये है कि हमारे यहाँ माशरे में लीडरशिप पर बहुत सारी किताबें लिखी जाती है ना, कि लीडरशिप कैसी होनी चाहिए, कि आदत कैसी होनी चाहिए वगैरह वगैरह। अब सुना यही है कि इस पर बड़ी बड़ी इंग्लिश किताबें मौजूद हैं और इसके अंदर मतलब इतनी खसूसियात लीडर में होनी चाहिए, इतनी खसूसियात लीडर में होनी चाहिए। आपसे अगर कोई ये मालूमात लेना चाहे कि क़यादत के लिए, लीडरशिप के लिए किन किन खसूसियात का होना किसी शख्स में जरूरी है, तो आप खास खास कौन कौन सी खसूसियात बयान करेंगे? खास खास बहुत सारी होती होंगी, खास खास आपके जहन में कौन कौन सी खसूसियात आएंगी?
आजजी जबान पर न हो, हमारे आजजी जबान पर तो फकीर हकीर पूरा सराबा पूरा तकसीर ये आम तौर पर मतलब वर्डिंग होती है, लेकिन जरा मिजाज के खिलाफ बात होती है तो कमान छटक जाती है और बस बोला बोली शुरू कर देते हैं बस लोग। ये ना हो, आजजी जबान पर हो ना हो, अपने प्रैक्टिकल में आजजी हो, अपने अंदाज में आजजी हो ना, और इसका अपने को बाजों का तो पता भी नहीं होता कि हम कोई आजजी भी कर रहे हैं, आदत होती है। एक बार मक्का मुकर्रमा ज़ादा अल्लाह शरफों और तज़ीमा में हम उलमा की दावतें करते थे, तो एक आलिम साहब ने फिर किसी साहब भाई को बताया, मैं तो वो नंगे पांव रहता था मक्के मदीने मंदिरों, जवानी थी वो, दावत इस्लामी बन चुकी थी। तो हिंद के कोई आलिम साहब थे, उसके बारे में साहिबा ने बताया मुझे, ये कह रहे थे कि यार इलियास कादरी ये, हम तो इसके बारे में बहुत कुछ सुना था कि तो बड़ा मगरूर आदमी है, उलमा को तो घास भी नहीं डालता, ये ऐसा है नंगे पांव चलाया है बार हमको गाड़ी तक छोड़ने के लिए। तो ये अल्हम्दुलिल्लाह ये मेरे अंदाज थे पहले, अब तो इसका मौका जर नहीं मिल रहा,
आपके
बहुत ही कम मिल रहा है। आज जी है ना कि अपने प्रैक्टिकल में हो, तो प्रैक्टिकल में आज जी होगी तो मन तबादा लिल्लाह रफाहुल्लाह, जो अल्लाह के लिए तवाजो करता है अल्लाह करीम उसको बुलंदी अता फरमाता है।
ये थोड़ा इरशाद फरमाए कि अगर एक जिसको अल्लाह ताला ने इज्जत दी है मकाम मर्तबा और कुछ इस तरह की चीज चाहता है तो आजिजी कहाँ कहाँ किस किस तरह होनी चाहिए?
प्रैक्टिकल आजी हो, किरदार में आजी हो, हमारे यहाँ किरदार में आजी नहीं होती, आजी अल्फाज में होती है, और अगर किरदार में थोड़ी बहुत आजी आई भी तो फिर जरा खिलाफ मिजाज बात हुई ना तो फिर होश नहीं रहता, फिर ये बोला बोली और झाड़ा झाड़ी हो जाती है ना। तो मैं एक शख्सियत के बाद बड़ा सफर करके गया था, यानी कि 1500 किलोमीटर सफर करके गया,
1500 किलोमीटर
कमो बेश। वाकई वो शख्सियत थी शख्सियत मजहबी शख्सियत थी, इतफाक से मैं उनसे मुतासिर था, इनके पास बैठा हुआ था। तो कुछ और लोग भी थे, इनमें कोई आया, अब उसने कोई पता नहीं क्या जुमला बोला, वो तो मुझे याद नहीं है, हजरत की शान के खिलाफ बोल दिया क्या हुआ, ये ऐसे गुस्से में आए, गुस्से से कांपने लगे और उसको ऐसा झाड़ा है कि वो मतलब बेचारा ना बोलने का रहा ना सुनने का रहा, ऐसी मतलब हालत खराब कर दी इन्होंने झाड़ झाड़ के। इसके बाद फिर मैंने उस शख्सियत का नाम नहीं लिया, यानी मैं मतलब मैं बदजन हो गया, वो हुआ है ना हुआ मेरी समझ में नहीं आया कि सबके सामने बेचारे ने ऐसा क्या बोल दिया कि इसको ऐसा झाड़ रहे, अगर कोई वाकई भूल की थी तो वो अलग में भी इसको समझाया जा सकता था। ये हालांकि वो इतनी आजजी वाली शख्सियत थी कि वो उसकी आजजी का अंदाज मुझे मुतासिर करके इतना सफर करने पर मुझे आमादा किया था, इसलिए वो बस किरदार में आजजी होनी चाहिए, अल्फाज में या खाली वजूद में अगर वो खुशू है, यूं झुकना और मिलना और मुस्कुराना और नरमी करना और दिल में ना हो ये चीज, तो दिल में जो होता है ना वो बाजों का तो निकल आता है, यूं उनके था या क्या हुआ या अचानक वारिद हुआ वो निकल आया और मैं भजन हो गया। मैंने कुछ भी नहीं बोला उस वक्त, तो सर अपने कुछ बोलने वाला होता नहीं है, समझने वाली होती है बस। फिर मैं आइंदा फिर मैं कभी वो जब भी आते थे कराची भी, वो मुझे याद नहीं पड़ता इसके बाद मेरी मुलाकात हुई उनसे, तो दिल टूट गया मेरा, फिर ये क्या तरीका है, और क्या क्या बोला वो तो बोलने वाली बातें नहीं होती स्क्रीन पर, उसको बेचारे को ऐसा मतलब बोला, चेवड़ था दाढ़ी पर भी इसको बोला दाढ़ी तो है नहीं तेरी, अरे क्या क्या वो बोल रहे थे, इस तरह तो अगर बेनमाज के बोलेंगे ना कि तू तो नमाज नहीं पढ़ता है ऐसी बात करता है, तो वो यार वो जुम्मे की भी पढ़ता वो तो छोड़ देगा, ये तरीका थोड़ी है नेकी की दावत का।
आपकी आपके बारे में आपके एक दावत इस्लामी के से भी पहले के दोस्त हैं, मदीना मुनव्वरा में रहते हैं, उन्होंने कहा कि मैं आज एक राज की बात भेजता हूँ, उन्होंने एक राज की बात लिखकर भेजी है कि मैं जब कारी मुस्लिमुद्दीन साहब रहमतुल्लाह ताला के साथ जाता था अमजदिया, तो उनका भी ये मामूल था कि वो अपनी टिकट खुद देते थे और किताबें जब मैं खड़ा रहता तो अपने हाथ से ले लेते थे, यानी बुजुर्गों का एक अंदाज बताया कि वो भी इस तरह बस में सफर भी फरमाते और अपना टिकट खुद देते।
मुस्लिमुद्दीन साहब रहमतुल्लाह ताला अलैह जो है ना ये दारुल उलूम अमजदिया में पढ़ाते थे,
ठीक है,
और सदर शरिया मौलाना अमजद अली साहब के ये मुरीद थे आरी साहब, तो इनके पीर साहब के नाम का ये दारुल उलूम अमजदिया था। तो इनकी एक खसूसियत ये थी कि ये आखिरी उम्र में भी ये छोड़ने के लिए तैयार नहीं थे पढ़ाना, और कभी ये तनख्वाह लेते नहीं थे।
अल्लाह,
मेरे पीर साहब का ये जामियतुल ये दारुल उलूम अमजदिया है, और इस तरह ये कारी साहब एक
अच्छा
अच्छे बुजुर्ग मतलब इन्हें गुजरे हैं और इनके बेशुमार मुरीदीन हैं।
और उन्होंने ये लिखा कि आप और आपके जो हनीफ अल्लाह वाला भाई और वो भाई जो है मदीने शरीफ वाले कि कब्रिस्तान हम जाते थे तो उस वक्त भी हमें मसले मसाइल सिखाते थे कब्रिस्तान इतवार को जाने के लिए, आपके बारे में फरमाया।
ये तो मसाइल तो मेरा बहुत पुराना फील्ड है, तो ये इनका आप बोल रहे हैं शायद हाजी इकबाल सूफी
जी, दीदी
ये मेरे बहुत पुराने दोस्त हैं, और हाजी हनीफ अल्लाह वाला ये बहुत पुराने दोस्त हैं, हम लोग बहुत साथ रहे
माशाल्लाह।
तो ये बिल्कुल कब्रिस्तान हम लोग जाते थे और ये सब, ये इनका कोई मखसूस वाकया नहीं है यार मुझे, ये हम लोग जाते थे कब्रिस्तानों में।
ये कब्रिस्तान जाना आपकी जिंदगी का एक पूरा एक बाब है, एक पूरा चैप्टर है आपकी जिंदगी का। तो आम तौर पर देखा ही जाता है आज या माजी में भी कोई बाजों के बारे में किताबें पढ़ा है, लेकिन आपका जो कब्रिस्तान की तरफ जो रुख और रुझान था, इस रुख और रुझान के क्या क्या असबाब थे?
खुसूसन मेरे भाई का अचानक एक्सीडेंट हुआ, हैदराबाद में एक्सीडेंट हुआ। इन्हें आए थे वो बन्नू से, बन्नू की घास हम लोग मतलब इन्हें के वो झाड़ूएं बनती थी हमारे यहाँ। तो बांग्लादेश हमसे अलग हुआ, जैसे मशरकी पाकिस्तान पहले उसको कहते थे, फिर बांग्लादेश के नाम से वो अलग हुआ। तो मशरकी पाकिस्तान से वो झाड़ुओं की घास आती थी और वो अच्छी जने झाड़ू बनती थी उसकी, तो वो बंद हो गई आना, या अगर कहीं से आती भी होगी तो वो बहुत महंगी हो गई। तो अल्टरनेट ये बन्नू की घास खैबर पख्तूनख्वा में, तो ये वहां से वो घास आती थी, वहां ये कभी कभी जाते थे और ज्यादा तादाद में ले आते थे, फिर ट्रकों के जरिए और पहुंचती होगी। अब वो कुछ आ रहे बन्नू गए थे वापसी में हैदराबाद में, पानी पीने के लिए उतरे स्टेशन पर, गाड़ी रुकी होगी दो मिनट के लिए। और अब मुख्तलिफ बातें इसमें, एक तो ये कि पानी पिया तो वो सबील वहां होती है स्टेशन पे प्लेटफॉर्म पे, तो उसका वो मग गिर गया चंबू, वो पलट कर उसको वापस रखने के लिए गए, इसमें वो गाड़ी चल पड़ी या भाग कर आए। ये भी सुना है कि केले के छिलके पर पड़ा पांव, तो पांव फिसला और इनके हाथ में वो हैंडल हाथ आ गया चलती गाड़ी का, चलती गाड़ी का हैंडल हाथ गया, लेकिन पांव जो फिसला ना तो उसका झटका आया होगा, तो वो हाथ बेचारों के स्लिप हो गया और ये पटरी के नीचे चले और बस कट गए वो, अल्लाह मगफिरत करे। इनकी लाश लेने के लिए मैं गया था हैदराबाद जिंदगी में पहली बार।
आपसे कितने बड़े थे वो उम्र में?
मेरे से बाल बच्चे वाले थे।
अच्छा।
आया का जो एक्सीडेंट हुआ था, इंतकाल हुआ था, वो 1973 में हुआ था, 1973 में।
बड़े भाई का?
जी
73। फिर वालिदा का
1396 हिजरी लिखा है उसका ना, 15 मुहर्रम, और उसके जो है वो 1397 हिजरी, आपकी वालदा का लिखा है।
यानी 45 साल हुए भाई को इंतकाल किए, वालिदा को 44 हो गए, इसका मतलब।
जी
उमेश,
आप दो ही भाई हैं?
हम मेरे एक दो छोटे भाई पहले फोत हुए, सुना है देखे नहीं। तो बहरहाल ये कि इस तरह तो मेरे भाई का हो गया इंतकाल। अब मैं जाने लगा कब्रिस्तान और मैं अपने आप को अकेला, अब मैंने फील किया कि वो मेरे वालिद की जगह थे, वालिद साहब का साया तो 1.5-2 साल का था, उठ गया था। अब मुझे सही की कमी महसूस हुई, तो यूं मैं फिर कब्रिस्तान हफ्ते में 2 बार कमोबेश जाता था आमतौर पर। और जुम्मे को हम लोग जाते थे, गालिबन उन दिनों जुम्मे की छुट्टी होती थी पाकिस्तान में, हम लोग इन्हें काफिला लेकर, मैं वैसे मेरा अंदाज जो था मिलना जुलना और ये इंफिरादी कोशिश, ये बहुत पुराना अंदाज था, तो मेरे गिर्द कुछ ना जमा हो ही जाते थे। हम लोग जाते थे और वहां जाकर मैं बयान करता था कब्रिस्तान में, मौत के उन्वान पर मेरा बयान
कब्रिस्तान में, बयान
जी बयान होता था। और बाजू का फुट फुट के रोते थे, कभी ऐसा भी याद पड़ता है बेहोश भी कोई हो जाए, जिससे इस तरह का अंदाज होता था मेरा अल्हम्दुलिल्लाह। ये उन दिनों ऐन मुमकिन है कि ये हजरात भी तशरीफ लाते हों साथ, तो रास्ते में मेरा एक अपना अंदाज, वो यानी शुरू से समझो कि एक जमाना हो गया, मेरा अंदाज नेकी की दावत, सुन्नतों पर अमल, इस पर सुन्नतों पर सख्ती से अमल जिसको बोलते ना, ये मेरा अंदाज होता था। पांचे तो ऊंचे तो कपड़े तो यूं तो टोपी वो तो फुला तो ये, इस तरह का मेरा जहन अल्हम्दुलिल्लाह शुरू से था। तो हमारे गिर्द भी एक बा अमल नौजवानों का एक मतलब यह रहे कि حساب کتاب ہوتا تھا. ان میں یہ دو بھی دونوں نے دونوں داڑھی والے تھے ماشاءاللہ. ہمارے ساتھ جو بھی شامل ہو جاتا عام طور پہ وہ داڑھی رکھ لیتا تھا, اور یہ داڑھی والوں کا ایک ایسا گروپ تھا ہمارا کہ شاید پوری کراچی میں پتہ نہیں مجھے کہ کسی جگہ اس طرح کا گروپ ہو داڑھی والوں کا. اتنے ہمارے ساتھ ماشاءاللہ داڑھی والے سائیں بھائی تھے, اور میں داڑھی پر تو مطلب میں نے خاص میں نے اسپیشلسٹ تھا ان مانوں کر وہ داڑھی رکھوانے کے تعلق سے. میں اس طرح مطلب سمجھاتا تھا کہ الحمدللہ ایک نشست میں بازو کا ترکیب بن جاتی تھی داڑھی رکھنے کی. یہاں تک کہ ایک بار تو کمال ہو گیا, میں کسی کو سمجھا رہا تھا داڑھی پر تو ایک وہاں سے گزرا, وہ کھڑا ہو گیا چلتے چلتے سننے کے لیے باتیں. تو پھر اس نے رکھی نہیں رکھی پتا نہیں مجھے, یہ سن رہا تھا جو
اس نے رکھ لی,
اس نے بولا کہ یار
واہ واہ.
اور پھر برسوں تک میری دوستی اس کو ساتھ رات, بےچارا انتقال ہو گیا اللہ مغفرت کرے اس کی. تو آخری عمر تک اس کی داڑھی رہی, اور ماشاءاللہ اس نے علمی معلومات دینی معلومات مطالعہ بڑی ترقی کی مسلک میں تنا تن سنیت میں بہت مطلب یعنی کہ میں نے اس سے کئی باتیں سیکھی. اس کے بعد وہ اتنا مطالعہ کرتا تھا اور مجھے آ کے سناتا تھا سب جو میں نے یہ پڑھا یہ پڑھا یہ پڑھا. اس کو ایک ماشاءاللہ یہ ملکہ حاصل تھا کہ مطلب یعنی کہ کسی کو بتانے سے پکا ہوتا ہے اپنا جو سیکھا ہے. اس کا نام تھا صدیق, صدیق دھنی ہم اس کو بولتے تھے. تو بالکل ہمارا حصہ بن گیا تھا ہمارے جو بھی فرینڈ سرکل تھا یا جو بھی تھا اس کا یہ. اور اللہ بس اس کی مغفرت کرے,
آمین آمین.
انتقال ہو گیا.
حضور ماشاءاللہ آپ سے معلومات بھی مل رہی ہے اور میسج بھی کر رہے ہیں ناظرین. یا آپ گفتگو کے دوران یا جب بھی آپ کو بریک ملتا ہے تو آپ لکھتے کیا ہیں؟
اللہ
لکھتے کیا ہیں؟
اللہ.
اچھا لفظ اللہ ہی لکھتے ہیں وہ, شاید ناظرین سمجھے ہوں گے آپ نے ذکر کیا. دکھا دینا حضور, دیدار کرا دیں کیا لکھ رہے ہیں آپ. کیا بات, تو یہ اللہ لکھنا کیوں کیوں لکھتے ہیں؟ یہ
اس پر بھی کوئی پابندی ہے؟
نہیں کوئی وجہ ہوگی نا.
قلم کا ذکر ہے, پیپر کا ذکر ہے,
لکھنا بھی ذکر ہے.
ذکر ہے تو ذکر تو ہے نا یار, یہ اللہ کا ذکر ہو رہا ہے.
سب تک لکھا
اس بانے منہ سے بھی اللہ اللہ نکل جاتا ہے.
واہ واہ.
امیر سنت سے میرا سوال ہے, سنا ہے کہ آپ نے بچپن سے ہی حصول معاش کے لیے محنت مزدوری شروع کر دی تھی, آپ اسکول میں بھی پڑھتے تھے, تو یہ ارشاد فرمائیں کہ دونوں چیزیں ایک ساتھ کس طرح مینج کرتے تھے؟
اچھا یہ اسکول کے حوالے سے ایک سوال میں نے بھی کرنا ہے کہ آپ کی اس کلاس میں کتنے 100 لوگ تھے اور آپ کی اسکول میں کتنے 1000 لوگ تھے؟ کیونکہ کئی بزرگ ملتے ہوئے کہتے ہیں ہم تو ان کی اسکول میں ساتھ پڑھے ہیں, ہم تو ان کے کلاس فیلو رہے ہیں, تو پتہ نہیں کتنے کلاس فیلو تھے آپ کے, یہ کیا وجہ ہے؟
سر کلاس روم تو ایک ہی ہوتا ہے, اسکول تو بڑا ہوتا ہے, مدرسہ اسلامیہ مشہور ہے نمبر 2 نمبر 1 اب پتا نہیں ہوا ہے یا نہیں ہے. اس میں مطلب یعنی کہ میں پڑھا ہوں,
شاید مشہور آدمی کے ساتھ پھر ہر بندہ کہہ رہا ہوتا ہے کہ ہم کلاس
پہ. مجھے آپ میرے بھائی, یہ تو بارہ کا ایکسپیرینس ہے کہ ہم نے آپ کے ساتھ فلاں سن میں حج کیا ہے. پھر میں بھی خوش طبعی میں بولتا ہوں میں نے بھی لاکھوں کے ساتھ حج کیا ہے میدان عرفات میں. اب جاننا پہچان میں تیرا مہمان, مجھے نہیں پتا ہوتا ہم نے آپ کے ساتھ حج کیا ہے. تو یہ وہی کہ میدان عرفات میں مجھے دیکھ لیا ہوگا, یا ہو سکتا ہے ہاتھ ملا لیا ہوگا, ملاقات ہو گئی ہوگی, تو یوں ایک ساتھ حج تو کیا یوں, بات بالکل غلط بھی نہیں ہے.
صحیح.
تو لاکھوں ہوتے تو یوں اسکول میں بھی بے شمار ہوتے ہیں, پہلے والے گھاس نہیں ڈالتے تھے, آپ کو نام ہو گیا نا تو تذکرہ ہوتا ہے.
اچھا پڑھائی کے ساتھ ساتھ آپ معاش کا انتظام کیسے کرتے تھے؟
آدھا دن یہ بھی ہوتا ہے آدھا دن, جیسے کہ چار آنے ملتے تھے میں نے سبزی کے جو ٹھیے ہوتے نا اس پر بھی کام کیا, آلو پیاز صاف کرنا, وہ جو ڈیمیج ہوتی ہیں ان کو الگ کرنا آلو پیاز, اور اس طرح چار آنے ملتے تھے, چار آنے آدھے دن کے. اور پھر شام کو آ کر کچھ کر رہا, کچھ بیچ لینا, وہ چیزیں بچوں کی بہت بیچی ہیں میں نے, بہت بیچی ہیں.
زیادہ تر بزنس کیا آپ نے؟
جی
زیادہ تر آپ نے بزنس کیا ہے,
یہ کہہ سکتے ہیں بزنس بھی کیا ہے. یہ چار چار آنے پورے دن کے, آٹھ آنے چھٹی کا دن ہو تو جیسے پورا دن اگر رہے تو آٹھ آنے مل گئے, یہ چار آنے آٹھ آنے पता नहीं समझते भी कि नहीं,
अभी तो
जनरेशन तो नहीं समझती होगी,
अब तो ये पैसे देखे भी नहीं होंगे। आपका भी अहमदाबाद हिंद जाना हुआ है, ये शाह कुतुब आलम रहमतुल्लाह ताला के मजार पर एक पत्थर है जी हुजूर, ये क्या चीज है और आपका भी यहाँ जाना हुआ है?
मेरी मालूमात यह है कि इन्होंने हाथ बढ़ाकर देखा कि किस चीज के ठोकर लगी है।
अच्छा,
ये क्या है, लोहा है, कंकर है, आया लकड़ी है, खजाने क्या है? तो जहां जहां हाथ आपका लगा वहां वहां वो चीज बनती चली गई
अल्लाह
उसमें
अल्लाह।
और ना जाने क्या है, तो ये फिर ना जाने क्या है, अब तक ये सवालिया निशान है
अल्लाह,
क्वेश्चन मार्क, ना जाने क्या है। तो वो ले जाने वाले ले गए थे इधर से कुछ इसमें हिस्सा, कि वो लेबोरेटरी भी इनकी नाकाम हो गई, ये क्या है।
इस पर बहुत एतराज भी हुआ सोशल मीडिया पे कि ये क्या, पत्थर उठाने से दुआ कबूल हो जाएगी और आरजू कबूल होगी, और ये कैसे हो सकता है कि बुजुर्ग ने कहा तो हो गया, तो ये भी तो बताएं ना आप, ये क्या
पत्थर किस्मत के बाहर है मेरे भाई। सैयदना फारूक आजम रजी अल्लाह तआला ने हजरत अस्वद से फरमाया ना कि तू एक पत्थर है, मैं तुझे कभी ना चूमता लेकिन मेरे मुस्तफा ने चूमा इसलिए चूमता हूँ। तो बहुत सारी निस्बत की है, तो हम और किसी पत्थर को हम भी घास नहीं डालते, लिफ्ट नहीं कराते, लेकिन इस पत्थर को अल्लाह के वली से निस्बत हो गई, हमारे सर का ताज बन
गया। ये क्या बात ही, पत्थर उठेगा तो क्या पत्थर से मांग रहे हैं जो दुआ उठ कर रहे हैं उठा रहे हैं?
ना, पत्थर से नहीं मांग रहे, हजरे अस्वद गवाही देगा ना, ईमानों की गवाही देगा कि जिसने चूमा उनकी शफाकत करेगा, ये पत्थर शफाकत करेगा। पत्थर पत्थर में भी तो फर्क है ना, अब जिनका दिल पत्थर है तो उसकी समझ में नहीं आएगा। दिल का दिल जो है ना, औलिया किराम की मोहब्बत से नरम नरम बना हुआ ना, उसके पल्ले ये बातें पड़ेंगी।
तो आपने भी उठाया था पत्थर?
जी हाँ, पत्थर, असल पत्थर से ना हम मुराद मांगते, उस पत्थर से तो मुराद थोड़ी लोग मांगते हैं, अगर खाली एक साइन है, अलामत है कि अगर आपकी मुराद पूरी होनी है तो पत्थर उठ जाएगा। बुजुर्गों की निस्बतें होती हैं, तो मैं जब हाजिर हुआ था, हम इस्लामी भाई थे उसमें, मैंने भी उठाया था, तो मैंने तो यूं करके उठा लिया
अल्लाह,
और नीयत ये थी कि मैं इस साल हज करूंगा कि नहीं,
सुभान अल्लाह,
हज करूंगा कि वो उसमें उठ गया था, अल्हम्दुलिल्लाह हज की सआदत मिली।
वाह वाह वाह, सुभान अल्लाह सुभान अल्लाह, क्या बात है। जिंदगी का कोई ऐसा लम्हा बताए कि जब भी आपको याद आता है तो आपके दिल को राहत हो जाती है। सवाल अगर हम जानशीन है मेरे लिए सुन्नत से करें, जो लम्हा याद आता है तो दिल खुश हो जाता है।
एक लम्हा है कि जो मेरे सुन्नत के साथ जो है वो बाबे मजीदी से मस्जिद नबवी शरीफ में दाखला हुआ था
माशाल्लाह,
और सोचा मेरे सुन्नत ने तरीका बताया तो
ये कब की बात है?
97
अल्लाह अकबर माशाल्लाह। एक दो बातें हमें भी तो बताए ना, वो ऐसा क्या बताया था?
एक तो ये कि कुछ देर वहां ठहरना है और दुरूद सलाम पढ़ना है।
वाह,
दुरूद सलाम पढ़ने के बाद जो है वो सीधा पांव दाखिल करते वक्त वो गोया के इजाजत लेनी है सरकार, फिर इसके बाद जो वो सीधा पांव दाखिल करके मस्जिद की दुआ पढ़नी।
माशाल्लाह। अमीर अहले सुन्नत से अगर ये सवाल करें कि जिंदगी में बहुत सारे लम्हात होते हैं इंसान के, लेकिन कुछ लम्हात वाकई जिंदगी के यादगार लम्हात होते हैं, और जब वो याद आए तो बहुत दिलों को चैन भी मिलता है, खुशी भी होती है कि अल्लाह ने वो दिन या वो लम्हा दिखाया, तो अगर आज आप भी बता दें।
एक लम्हा खुशगवार देखने की तमन्ना है।
हाय हाय, पहले तो पिछला बता देना।
वो बस वो देख लो तो सारे पिछले जो वो खुशगवार हैं, वरना कोई भी खुशगवार नहीं।
ऐसा क्या है
वो लम्हा? ये है कि जब आखिरी वक्त हो तो फरिश्ते ये कहें, या अय्यतुहन नफ्सुल मुतमईना इरजिई इला रब्बिकी राधियतन मर्दिया वदखुली फी इबादी वदखुली जन्नतन। ए मुतमईन नफ्स, अपने रब की तरफ चल, तेरा रब तुझसे राजी हो, तू उससे राजी है, और दाखिल हो जा मेरे बंदों में और मेरी जन्नत में।
आए,
आए। ये खुशगवार लम्हा तमाम खुशगवार लम्हात की असल है। नऊज़ु बिल्लाह मिन ज़ालिक, ये नसीब नहीं होता तो फिर खुशियां तो इसमें तो मतलब कहीं खतरा है कि मतलब एक लम्हे को खुशगवार कहेंगे तो कई लम्हात रह जाएंगे। अब अगर जिंदगी में खुशगवार तो ظاہر ہے کہ بہت سارے خوشگوار ہوتے ہیں، مدینہ شریف کا ویزا لگ گیا، مدینہ شریف کی حاضری کی ترکیب بنی، حج کا سلسلہ بنا، تو خوشیاں ہی خوشیاں لمحات ہی لمحات ہوتے ہیں. بندہ شادی کرتا ہے تو وہ بھی ایک خوشگوار لمحات ہی ہوتے ہیں اس کے. یوں مطلب نے بہت سارے ہزاروں لاکھوں یعنی مبالغہ کر دو، خوشگوار لمحات تو آتے جاتے رہتے ہیں زندگی میں.
آپ کا تو ایک جملہ بھی بڑا کمال کا ہے، جو میرے خیال میں کبھی سنا نہیں تھا یا اشعار میں بھی کبھی نہیں پڑھا تھا، کہ خوشی بھی وہاں خوشی سے جھومتی تھی. یہ خوشی بھی خوشی سے جھومنا، یہ آپ ہی کا تخیل سننے کو ملا، یعنی مدینہ شریف کے حوالے سے آپ نے فرمایا. بالکل صحیح فرمایا کہ اللہ کریم ایمان و عافیت والا اور اپنی رضا والا خاتمہ عطا فرمائے اور کاش مدینہ میں نصیب ہو. کال سلسلے میں شامل کرتے ہیں. جی
میرے علیہ سنت کی بارگاہ میں میرا سوال ہے، کیا آپ نے اسکول سے پہلے بھی کہیں پڑھا ہے، جیسا کہ بچوں کو پارا وغیرہ پڑھنے کے لیے کسی قاری صاحب کے پاس بھیجا جاتا ہے؟ جواب ارشاد فرما دیں.
قاعدہ وغیرہ تو پڑھا ہے کہیں کہیں میں نے، اس وقت جو قاعدہ پڑھاتے تھے. یعنی اسکول لائف میں ہی پڑھا ہو، اسکول بھی تو کتنی تھی، تین چار پانچ سال کی عمر میں تو شاید اسکول میں شروع ہو جاتے ہیں پڑھنا بچے، اس کے بعد ہی قاعدے کی باری آئی ہوگی. اب مجھے کچھ یاد نہیں ہے، وہ تو چار پانچ سال کی عمر میں تو اتنی سمجھ ہی نہیں ہوتی بندے کو عام طور میں.
امیر السنت سے میرا یہ سوال تھا، والد صاحب کا سایہ اثر پر نہ ہونے کے باوجود آپ کا بچپن بہت مثالی تھا، اس میں یقیناً آپ کے والدہ ماجدہ کا بھی کردار رہا ہوگا کہ انہوں نے آپ کی عمدہ تربیت کی، تو اس بارے میں کچھ بتائیں کہ والدہ ماجدہ نے دینی یا اخلاقی تربیت کے حوالے سے کیا کیا اقدامات کیے تھے آپ کے ساتھ؟
دیکھو باقاعدہ کوئی اسباق کی ترکیب تو تھی نہیں، ایک بس وہ جو بھی تھا وہ آپ دیکھ ہی رہے ہیں، اللہ کی رحمت ہے. ساری یہ باتیں تھوڑی مطلب یاد بھی کیسے رہے ہیں، ہمارا گھرانہ ہوا علیموں کا تو گھرانہ تھا نہیں، نہ ہمارے خاندان میں وہ علیم ہوا ہو ایسا مجھے معلوم. تو ہم لوگ بس تھے، غریب لوگ تھے یا متوسط کہہ لیں اس طرح کے لوگ تھے.
جیسے ایک بات ہے، آپ یہ بار بار کہتے ہیں ہم غریب تھے، پھر آپ اپنی غربت کی بھی بہت ایسی باتیں بتاتے جو لوگ شہرت کے بعد تو باتیں بتانا بھی پسند نہیں کرتے، کہ میرا ایسا گھرانہ تھا اور میں اتنی غربت میں زندگی گزاری اور میں نے بچوں کا سامان بیچا، تو یہ آپ بار بار بتانے میں آپ کو کچھ فیل نہیں ہوتا؟ اتنا نام ہے دنیا میں، کروڑوں لوگ آپ کے چاہنے والے ہیں اور آپ بار بار بتاتے ہیں ہم تو غریب سے لوگ ہیں، سادہ سے لوگ ہیں، ہم نے بڑی غربت والی زندگی گزاری، یہ کیسے؟
وہ ایاز، محمود و ایاز کا قصہ ہے. ایاز کے کچھ حاسدین نے محمود کے کان بھرے. ایاز جو ہے یہ کہیں جاتا ہے اور کوئی خفیہ جگہ پر جاتا ہے اور کچھ ہے اس کا مسئلہ، ایسا نہ ہو کہ آپ کے تعلق سے کوئی سازش ہو رہی ہو اور یہ آپ کو دیر ہو جائے. ٹھیک ہے معلومات کرتا ہوں. تو محمود غزنوی رحمتہ اللہ علیہ ایک بار جب گیا نا چپکے چپکے اس کا پیچھا کیا، بیس بدلی کر کے یا جس طرح بھی پیچھا کیا، تو ایک مکان کے آگے رکا، ایک کمرے کے آگے دور کہیں تالا کھولا، بوسیدہ سا مکان تھا، وہ اس کے اندر داخل ہو گیا. تو پھر یہ محمود غزنوی وہ تجسس کے ساتھ اس کو دیکھنے لگا اندر جا کے کرتا کیا. تو اس نے پرانی پوٹلی نکالی، اس میں کھولا تو پرانے کپڑے، جوتی اور اس طرح کی چیزیں تھی. محمود نے اندر چلا گیا، حیرت کے ساتھ کہا کہ یہ کر کیا رہے ہو تم؟ وہ بھی حیاز بھی ذرا چونکا ہوگا. اس نے کہا بادشاہ سلامت، بات یہ آپ کی صحبت کے بعد تم مجھے بڑی شہرت ملی ہے، بڑی عزت ملی ہے، بڑی دولت ملی ہے، لیکن میں یہاں اس لیے دیکھنے آتا ہوں کہ مجھے میری اوقات یاد رہے، کہ یہ میرا مطلب ہے کہ ماضی ہے، مستقبل میں میں ایسا مست نہ ہو جاؤں کہ اپنے ماضی کو اور اپنی اصل اوقات کو بھول جاؤں اور آپ کے کرم کو بھول جاؤں کہ آپ کے کرم نے مجھے نہ جانے کہاں سے کہاں تک پہنچا دیا. اس طرح مطلب ایاز کی اور محبت بڑھ گئی محمود کے دل میں، اور وہ جو حسدین تھے ان کا منہ کالا ہوا. تو یہ کہ اپنی اوقات کو بندے کو یاد رکھنا چاہیے، بھولنا نہیں چاہیے کہ کیسے کہاں تھا اور کہاں رب نے پہنچا دیا اس کے کرم نے.
اللہ اللہ
کی رحمت ہے.
کیا بات ہے، کیا بات.
صلوا علی الحبیب صلی اللہ تعالی
علی محمد.